يسألونك ماذا أحل لهم قل أحل لكم الطيبات آپ سے دریافت کرتے ہیں کن کے لیے کیا کچھ حلال ہے آپ کہہ دیجئے تمام پاک چیزیں تمہارے لیے حلال کی گئی ہیں اور جن شکار کھیلنے والے جانوروں کو تم نے سدھا رکھا ہے یعنی جنہیں تم تھوڑا بہت وہ سکھاتے ہو جس کی تعلیم اللہ تعالیٰ نے تمہیں دے رکھی ہے بس جب شکار کو وہ تمہارے لیے پکڑ کر روک رکھیں تو تم اس سے کھا لو اور اس پر اللہ تعالیٰ کے نام کا ذکر کر لیا کرو اور اللہ تعالیٰ سے ڈرتے رہو یقیناً اللہ تعالیٰ جلد حساب لینے والا ہے الیوم احل لکم الطیبات ساری پاکیزہ چیزیں آج تمہارے لیے حلال کی گئیں اور اہل کتاب کا ذبیحہ تمہارے لیے حلال ہے اور تمہارا ذبیحہ ان کے لیے حلال ہے اور پاک دامن مسلمان عورتیں اور جو لوگ تم سے پہلے کتاب دیے گئے ہیں ان کی پاک دامن عورتیں بھی حلال ہیں جبکہ تم ان کے مہر ادا کر چکو اس طرح کہ جب تم ان سے باقاعدہ نکاح کرو یہ نہیں کہ اعلانیہ زنا کرو یا پوشیدہ بدکاری کرو منکرین ایمان کے اعمال ضائع اور اکارت ہیں اور آخرت میں وہ ہارنے والوں میں سے ہیں۔ یہ تھی آیت نمبر 4 اور 5، ان کا عنوان ہے اصل نگران قانون نہیں تقویٰ ہے، یعنی اللہ کا ڈر۔ اللہ تعالیٰ نے انسان کو اشرف المخلوقات میں شامل کیا اور اشرف المخلوقات انسان کا ٹیسٹ جانور سے فرق ہونا چاہیے۔ جانور اس چیز کی پرواہ نہیں کرتے کہ ان کی زندگی میں حلال ہے کہ حرام، اس کا تعلق کھانے پینے سے ہو یا سیکس کے ساتھ ہو، زندگی گزارنے کے کسی بھی طریقے کے ساتھ ہو، لیکن انسان کو انسان ہونے کے ناطے اپنی زندگی میں ہر معاملے میں پاکیزہ زندگی بسر کرنے کا حکم دیا گیا۔ اسی لیے آیات میں اللہ تعالیٰ نے بتا دیا کہ ہر پاک چیز جو ہے وہ انسان کے لیے حلال ہے، کیونکہ جب انسان کے اندر حرام یا ناپاک یا خبیث چیز جاتی ہے تو اس کا اثر انسان کی سوچ پہ آتا ہے، اس کا اثر انسان کی عبادات پہ آتا ہے، اور وہ بعض دفعہ پھر جب حلال اور حرام کی پرواہ کیے بغیر زندگی گزارتا ہے تو اس کے اور جانور کے بیچ میں بہت کم فرق رہ جاتا ہے۔ اللہ تعالیٰ انسان کو حیوانیت سے بچانے کے لیے اس طرح کے قانون دیتے ہیں، لیکن یہ قانون کب کام آتے ہیں؟ جب انسان کے اندر تقویٰ ہو۔ دنیا میں بہت سارے قانون بنائے جاتے ہیں، لیکن اس کو ماننے اور منوانے کے لیے قانون کا ڈر تو ہو سکتا ہے، پولیس کا ڈر تو ہوگا، لیکن جو ہی اس چیز کے ساتھ انسان کا رابطہ کمزور ہوتا ہے تو قانون شکنی کی جاتی ہے۔ لیکن اسلام نے جو لوگوں کو قوانین دیے وہ کسی پولیس کا ڈر، کسی نبی کا ڈر یا کسی انسان کا ڈر نہیں سکھایا، بلکہ اللہ سبحانہ تعالیٰ نے انسان کو اپنا ڈر دیا۔ اسی کو تقویٰ کہتے ہیں، اور یہی تقویٰ جب انسان کی زندگیوں میں آنے لگتا ہے تو اس کا نتیجہ کیا ہوتا ہے کہ وہ بہت ہی کانشیس ہونے لگتا ہے۔ ان آیات میں حلال چیزوں میں جہاں کھانے پینے کی بات ہوئی، وہاں مسلمان عورت کے لیے ایک کافر مرد اور ایک مسلمان مرد کے لیے کافر عورتوں کا تذکرہ بھی ہوا۔ پیچھے ہم پڑھ چکے سورہ بقرہ کے اندر کہ کسی مسلمان مرد کے لیے کسی کافر، اور اسی طرح اس کا اپوزٹ جائز نہیں، لیکن اہل کتاب کی جو عورتیں ہیں وہ مسلمانوں پر جائز قرار دے دی گئیں، لیکن شرائط کے ساتھ۔ شرائط میں پہلی شرط جو ہمیں ان آیات میں ملتی ہے وہ کیا ہے؟ کہ وہ پاک دامن ہو۔ اسی سے وہ ساری بات سمجھ میں آ جاتی ہے جو آج کے دور میں نان مسلم خواتین سے نکاح کے بارے میں ہے۔ پھر اللہ تعالیٰ نے یہاں چھپی دوستیوں سے منع کیا۔ پھر تیسری بات یہ کہ شادی کی بھی گھر بسانے کا ارادہ ہو۔ اس کے برعکس آج کے دور میں اگر دیکھا جائے تو غیر مسلم عورتوں کے ساتھ جو تعلقات ہوتے ہیں اس میں سب سے پہلے تو چھپی دوستی ہوتی ہے، پھر اس کے بعد بعض دفعہ صرف وقتی چسکے کی خاطر یا اس کے حسن سے مروب ہو کر اس سے نکاح کر لیا جاتا ہے۔ چونکہ جو اللہ کا وفادار نہیں ہوتا وہ اپنے شوہر کی وفا بھی نہیں کر پاتا، ایسی خواتین بعض دفعہ پھر اپنے مردوں کو چھوڑ جاتی ہیں۔ بالکل یہی کہانی اگر کسی مسلمان عورت کی کسی کافر مرد کے ساتھ ہو تو دہرائی جاتی ہے۔ اسلام ایک رخصت تو دیتا ہے، لیکن اس رخصت کو استعمال کرنے کے لیے شرط یہ ہے کہ انسان کے دل میں تقویٰ ہو، کیونکہ شوہر بیوی ایک دوسرے کے ساتھ بہت زیادہ قریبی تعلق رکھتے ہیں، بہت امید ہوتی ہے کہ ایک دوسرے کے جذبات اور اس کے نظریات دوسرے کے ذہن پہ آ جائیں۔ ایسا نہ ہو کہ صرف نفس کو خوش کرتے ہوئے اور اپنی خواہشات کو پورا کرتے کرتے انسان اللہ تعالیٰ کے دین سے دور ہو جائے۔ باقی رہ گئی بات کہ اگر کوئی ان باتوں کو سن کے بھی چاہے کہ میری مرضی میں کیا کروں، ایسے شخص کے لیے پھر اللہ تعالیٰ نے وَمَنْ يَكْفُرْ بِالْإِيمَانِ فَقَدْ خَبِثَ عَمَلُهُ اس بات کی شرط لگا دی کہ بعض دفعہ انسان دنیا کی لذت پاتے پاتے اپنے ایمان سے ہاتھ دھو دیتا ہے، اور جو ایمان ہاتھ سے چلا گیا پھر وہ انسان کچھ بھی کرے، اس لیے کہ دنیا اور آخرت میں اللہ تعالیٰ نے ہر وہ چیز جو انسان کو ایمان کے راستے سے ملنی تھی وہ کبھی بھی کفر کے راستے سے نہیں مل سکتی۔ يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا قُمْتُمْ إِلَى الصَّلَاةِ فَاغْسِلُوا وُجُوهَكُمْ وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ اے ایمان والو، جب تم نماز کے لیے اٹھو تو اپنے منہ کو اور اپنے ہاتھوں کو کوہنیوں سمیت دھو ڈالو، اپنے سروں کا مسا کرو اور اپنے پاؤں کو ٹخنوں سمیت دھو ڈالو، اگر تم جنابت کی حالت میں ہو تو غسل کر لو، ہاں اگر تم بیمار ہو یا سفر کی حالت میں ہو یا تم میں سے کوئی حاجت ضروری سے فارغ ہو کر آیا یا تم عورتوں سے ملے ہو اور تمہیں پانی نہ ملے تو تم پاک مٹی سے تیمم کر لو، اسے اپنے چہروں پر اور ہاتھوں پر مل لو، اللہ تعالیٰ تم پر کسی قسم کی تنگی نہیں ڈالنا چاہتا بلکہ اس کا ارادہ تمہیں پاک کرنے کا اور تمہیں اپنی بھرپور نعمت دینے کا ہے تاکہ تم شکر ادا کرو۔ یہ تھی آیت نمبر 6-6، اس کا عنوان ہے نماز ایک ربانی چشمہ ہے جو گناہوں کو دھوتا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک مثال دی کہ اگر کسی کے گھر کے باہر کوئی نہر بہتی ہو اور دن میں 5 دفعہ اگر وہ وہاں غسل کرے تو کیا اس کے جسم پر کچھ میل باقی رہے گا؟ صحابہ کرام نے کہا کہ نہیں رہے گا۔ آپ نے کہا یہی مثال نماز کی ہے، جو بندہ دن میں 5 بار شعور کے ساتھ نماز پڑھے گا پھر اس کے اوپر واقعی کوئی بھی ایسی میل باقی نہیں رہے گی جو کہ رہنی چاہیے، جو اس نے اپنے گناہوں کی بھڑکا رکھی ہے۔ لیکن شرط یہ ہے کہ انسان اپنے آپ کو پاک رکھے، اللہ تعالیٰ کے حکم کی پاسداری کرتے ہوئے اگر ایک انسان کوئی بھی کام کرتا ہے تو اللہ تعالیٰ اس کے لیے آسانیاں فرما دیتے ہیں۔ اللہ تعالیٰ نے یہاں نماز کے ضمن میں وضو کا تذکرہ کیا۔ اصل بات یہ کہ نماز کا مقصد انسان کو برائیوں سے پاک کرنا ہے، تو وضو اس کی ایک بیرونی تیاری کا نام ہے۔ جب کوئی انسان نماز کا ارادہ کرتا ہے تو سب سے پہلے وہ پانی کے پاس جاتا ہے۔ پانی ایک اتنی بڑی نعمت ہے کہ جو بہت ساری گندگیوں اور خرابیوں کو دھو دیتی ہے۔ ہم اپنے آپ کو دیکھتے ہیں، 1-2 دن اگر آپ غسل نہ لیں تو کو فیل ہوتا ہے کہ جیسے طبیعت بوجھل ہونے لگی۔ کبھی بھی آپ آزما لیں کہ آپ کو چڑچڑا پن ہو، آپ کو بات بات پہ غصہ آئے، تھوڑے اپنے آپ کو جھکے ہوئے پا رہے ہیں، یا جس کو اپنی طور پہ ہم کہتے ہیں کہ بڑی طبیعت بوجھل سی ہے، تو آپ غسل کر کے دیکھیں، ایسا لگتا ہے کہ اس پانی میں آپ کے جسم کی ساری گندگی نکل جاتی ہے۔ یہ جسم کی گندگی ہے۔ اسی طرح ہم دن رات جو زندگی بسر کرتے ہیں اس کے ناطے سے ہماری روح کے اوپر بھی کچھ بوجھ آتے ہیں، اور جب اس روح کو ہم وضو کرتے ہوئے پانی کے ذریعے سے دھوتے ہیں تو وہ پانی در حقیقت ایسے لگتا ہے کہ جیسے ہم ہاتھوں پہ پانی ڈالتے ہیں تو ہم اپنی زبان میں یہ کہہ رہے ہوتے ہیں کہ اللہ میرے ہاتھوں کے جو گناہ ہیں ان کو دھو دے۔ جب انسان منہ پر پانی ڈالتا ہے تو وہ کہتا ہے اللہ تعالیٰ میں نے اپنے منہ سے جو غلط باتیں نکالی اس کو دھو دے، میرے چہرے نے، میری آنکھوں نے، میرے کانوں نے جو برا کام کیا اس کو دھو دے۔ جب انسان کلی کرتا ہے تو ایسے لگتا ہے کہ زبان سے کی ہوئی گندگیاں جو ہیں اس کو انسان دھونے لگتا ہے۔ اسی طرح قدموں تک انسان کا ایک ایک کس جو ہے وہ دھلنے لگتا ہے۔ اور اس کا خلاصہ بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت سے ملتا ہے کہ جب ہاتھ دھوتے ہیں تو ہاتھوں کے گناہ جھڑنے لگتے ہیں، کلی کرتے ہیں تو منہ کے گناہ جھڑنے لگتے ہیں، منہ دھوتے ہیں تو منہ کے گناہ، اور اسی طرح ہاتھوں سے ہوتے ہوتے انسان کے قدم دھلنے لگتے ہیں۔ ایسا شخص جب وضو کرنے کے بعد نماز کے لیے کھڑا ہوتا ہے تو واقعی وہ اس طرح کا ہو جاتا ہے کہ وہ اللہ کو جو کہے اللہ تعالیٰ اس کی دعا کو قبول کر لے۔ ہم سب کو بھی وضو کرتے وقت انہی فیلنگز کو ذہن میں رکھنا چاہیے۔ عمل کی بات نوٹ کریں گے یہاں پہ کہ اب اس کے بعد نماز کا جو وضو ہوگا اس کے لیے تصور میں یہ رکھوں گی، اور اس کے لیے لازمی ہوتا ہے کہ انسان کا ذہن دوسری چیزوں سے خالی ہو۔ افسوس کی بات یہ کہ آج ہم اتنے مصروف ہو گئے کہ نتیجہ کیا نکلنے لگا کہ ہم وضو کرتے ہوئے بھی ہم دنیا کی باتیں سوچ رہے ہوتے ہیں، اس وقت بھی ہم باتیں دوسروں سے بعض دفعہ کرتے ہیں۔ دیکھیے کہ کچھ چیزیں ہوتی ہیں جن کا تعلق فکر سے ہوتا ہے، لیکن کچھ چیزیں ایسی ہوتی ہیں جن کا تعلق انسان کے اپنے اندر سے ہوتا ہے، اور ایسی چیزیں جب انسان شعور کے ساتھ کام کرے تو اس کو ضرور ہی اللہ تعالیٰ سے مدد مانگ لینی چاہیے، اور اللہ تعالیٰ چاہے تو ہمارے لیے راستے آسان کر دے۔ اب ایک صورت تو تھی وضو کی، پانی تھا تو آپ نے وضو کر کے یہ ساری فیلنگز اپنا لی، لیکن بعض حالات ایسے ہوتے ہیں کہ جس میں وضو سے بھڑ کے غسل کی بھی ضرورت پڑتی ہے، ایسی حالت کو جنابت کہتے ہیں۔ وضو اگر چھوٹا غسل ہے تو آپ کہہ سکتے ہیں کہ غسل بڑا وضو ہے۔ اگر انسان اپنے آپ کو کسی ایسے موقع پہ پائے کہ جہاں پہ اس کے لیے وضو کرنا ممکن نہ ہو، یا غسل کرنے کے لیے اسباب نہیں، یا غسل کرنے کی وجہ سے انسان کے لیے کچھ زیادہ مشقت ہو، تو ایسے وقت میں پھر اللہ سبحانہ تعالیٰ تیمم کی رخصت دیتے ہیں۔ ہم اللہ تعالیٰ کی سائنز اور اس کی نشانیوں کو دیکھ رہے ہیں۔ اگر ہم دیکھیں تو وضو کے ساتھ جو ہمیں اللہ تعالیٰ نے تیمم کی بھی رخصت دی ہے، یہ اللہ کی کتنی بڑی نشانی ہے۔ اس سے نہیں لگتا کہ وہ ذات ہم سے کتنی محبت کرتی ہے؟ کیا اس سے یہ بات نہیں لگتی کہ اللہ تعالیٰ انسان کے ساتھ سختی نہیں، نرمی کرنا چاہتا ہے؟ اللہ تعالیٰ کو پہچاننے کے لیے زندگی کا ایک ایک لمحہ اگر ہم اپنی آنکھیں کھول کے جئیں تو ہر لمحے ہماری زبان سے یہی نکلے گا کہ اللہ تو نے واقعی ہمیں کوئی رٹے رٹائے قانون نہیں دیے، بلکہ تیرا ہر قانون، ہر فیصلہ وقت کے مطابق اور اس کی ضرورت کے تحت ہے۔ اللہ تعالیٰ ہمیں ایسے پیارے رب کی بات سننے اور اس کی قدر کی توفیق عطا فرمائے۔ وَاذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ، तुम पर अल्लाह ताला की जो नेमतें नाजिल हुई हैं इन्हें याद रखो और इनके सेहत को भी जिसका तुमसे मुआहदा हुआ है, जबकि तुमने कहा हमने सुना और माना, और अल्लाह से डरते रहो, यकीनन अल्लाह ताला दिलों का भेद जानने वाला है। ए ईमान वालो, तुम अल्लाह की खातिर हक पर कायम हो जाओ, रास्ते और इंसाफ के साथ गवाही देने वाले बन जाओ। किसी कौम की अदावत तुम्हें खिलाफ अदल बात पर आमादा न कर दे, अदल किया करो जो परहेजगारी के ज्यादा करीब है, और अल्लाह ताला से डरते रहो, यकीन मानो कि अल्लाह ताला तुम्हारे आमाल से बाखबर है। वादल्लाहुल्लज़ीना आमनू वामिलुस्सालिहाति लहुम मग़फिरतुम वज्रुन अज़ीम। अल्लाह का वादा है कि जो लोग ईमान लाएं और नेक काम करें इनके लिए वसी मग़फिरत और बहुत बड़ा सवाब है, और जिन लोगों ने कुफर किया और हमारे अहकाम को झुटलाया वो दोस्ती है। ऐ ईमान वालो, अल्लाह ने तुम पर जो एहसान किया है इसे याद करो, जबकि एक कौम ने तुम पर दस्तराजी करनी चाहिए तो अल्लाह ने इनके हाथों को तुम तक पहुंचने से रोक दिया, और अल्लाह से डरते रहो और मोमिनों को अल्लाह ही पर भरोसा करना चाहिए। ये थी आयत नंबर 7 से 11, 7 to 11। इनका उनवान है अहदे ईमानी के दो तकाजे। हमने यहाँ देखा कि ईमान के दो तकाजे। हकीकत यह है कि जब इंसान ला इलाहा इल्लल्लाह कहता है, ईमान का कलमा पढ़ता है, तो नतीजा क्या निकलता है कि वो अल्लाह ताला के साथ अपनी जुबान में इस बात का अहद करता है कि मैं इस दुनिया में जाऊंगा तो आपकी मर्जी से रहूंगा, आपके डर के साथ मेरी जिंदगी बसर होगी, और इसके बदले में मुझे आखिरत में पसंदीदा जगह चाहिए। जो शख्स अल्लाह की सेहत को निभाना चाहे उसकी पहली शर्त क्या है कि वो दुनिया में अल्लाह का कवाम बन के रहे, अल्लाह के दीन के लिए खड़े होने वाला। ये वो बात है, ये वो तकाजा है कि जिसको निभाए बगैर कोई इंसान भी दुनिया में अल्लाह ताला की बातों को मनवा नहीं सकता। आज अब देखिए कि कवाम का लफ्ज ही शायद हम में से बहुत सारे लोग पहली दफा सुने। हमने मर्दों के लिए तो पढ़ा कि अर्रिजालु कवामून इला निसा, लेकिन हमें ये नहीं पता कि दीन के लिए कोई शख्स कवाम कैसे होता है। इसको अपने लफ्जों में अगर आप देखें तो कायम रहना, यानी हर लम्हे वो बंदा अल्लाह के लिए खड़ा होने वाला हो, जहां उसको स्टैंड लेना पड़े वो इस्लाम के लिए स्टैंड ले, वो तबलीग के और दावत के लिए खड़ा हो जाए। वो जब अशहदु अल्ला इलाहा इल्लल्लाह वशहदु अन्ना मुहम्मदा रसूलुल्लाह कहे तो सिर्फ उसकी उंगली ना खड़ी हो, बल्कि उसका दिल, उसकी जुबान, उसके जिस्म का एक एक अंग अल्लाह ताला के दीन के लिए उसकी गवाही देने वाला बन जाए। ऐसा शख्स जब कायनात में घूमता फिरता है तो एक एक चीज को देख कर वो कहता है कि सुबहान अल्लाह, अल्लाह तूने ये बेमकसद पैदा नहीं किया, और ऐसा शख्स फिर अल्लाह ताला से बेहतरीन मोहब्बत करता है। इसको आप ऐसे कह लें कि कोई शख्स दुनिया में किसी का नुमाइंदा बन जाए, एम्बेसडर बन जाए। कवाम क्या है कि अल्लाह का नुमाइंदा बन जाना। आप देखिए कि कोई किसी मुल्क में अपना नुमाइंदा भेजे तो उसका क्या मकसद होता है। कोई प्रॉब्लम हो आप हमारी एम्बेसी से पूछे, कोई आपको वीजे का प्रॉब्लम है हमारे एम्बेसडर से पूछे, बाहमी ताल्लुकात को दुरुस्त करने के लिए लोग एम्बेसडर्स के पास जाते हैं। कोई भी चीज हो, आपको उस मुल्क के बारे में, वहां की करेंसी पूछनी हो, वहां का मुल्क पूछना हो, आपको उस मुल्क में जाना है तो कैसे जाए, कोई पासपोर्ट का प्रॉब्लम है तो वहां जाते हैं। इस मसले को जरा जहन में रख के आप सोचिए कि एक ईमान वाला दुनिया में जब अल्लाह के दीन का एम्बेसडर बन जाता है तो क्या वो लोगों को अपनी जुबान से ये दावत नहीं दे रहा होता कि तुम्हें अल्लाह के बारे में कुछ भी पूछना हो तो मुझसे पूछो, तुम्हें जन्नत में जाने का रास्ता चाहिए, वहां का टिकट चाहिए, वहां की तुम्हें कोई रिजर्वेशन चाहिए, मैं तुम्हें बताऊंगा वहां का मौसम क्या है, वहां क्या खर्च होता है। तो ये कवामियत जो है बंदे को फिर अपना नहीं रखती। ऐसा बंदा फिर सारी जिंदगी अपने आप को अल्लाह के रास्ते में इस तरह से मुख्तस कर देता है, इस तरह खास कर देता है कि बाज दफा ऐसे लगता है कि वो अपना नहीं रहा, वो अल्लाह करे गया। इस खसूसियत पे जरा हम अपने आप को परखें, हम कितने कवाम है। हम स्टैंड लेते हैं अपनों के लिए, हम स्टैंड लेते हैं अपने शौहर के लिए, हम अपने खानदान के लिए, कहीं को किसी को बुरा कहता है तो हम फौरन खड़े होते हैं, लेकिन दीन की कोई बात सुन के हम कितने स्टैंड लेते हैं। हमें इस दीन का कितना नॉलेज है कि हम दूसरों को कहें, हम लेबल लगा लगा के फिरे कि आस्क मी, मुझे पूछिए, इफ यू नीड एनी हेल्प आई कैन हेल्प यू। हम अगर अपने इस्लाम को छुपाएंगे, अगर हमारा पोस्टर और हमारा गेटअप इस्लाम वाला नहीं, अगर हमारे नाम साथ कोई एम्बेसडर होने का टाइटल नहीं लगा हुआ, तो बताइए फिर लोग हमसे कैसे अल्लाह के बारे में पूछेंगे। इस तरह बंदा मोमिन सिर्फ मस्जिद में जाके एक मोमिन नहीं बनता, वो दुनिया में चलते फिरते अल्लाह का कवाम बन जाता है, बल्कि वो जितना नॉन मुस्लिम के बीच में जाता है उतना ज्यादा एक्टिव हो जाता है, उतना ज्यादा इफेक्टिव हो जाता है। ऐसे ही कि जैसे कोई अपने मुल्क में अपनी एम्बेसी नहीं बनाता, क्योंकि वो मुल्क के रहने वाले आजाद है, वो जहां से चाहे इन्फॉर्मेशन अपने मुल्क की ले लें, लेकिन दूसरे मुल्कों में इसकी जरूरत ज्यादा होती है। इसी तरह जब हम मुसलमान दूसरे मुल्कों में आते हैं तो हमें ज्यादा शौर के साथ जीना चाहिए, फिर हमें एक एक लम्हे के लिए देखना चाहिए कि मेरे ऊपर दूसरों की निगाहें लगी हैं। आप किसी एम्बेसी में जाएं, वहां का माहौल गंदा हो, वहां लोग रिश्वत ले दे रहे हो, वहां गंदगी फैली हुई हो, आप फौरन क्या सोचेंगे? کہ ان کا ملک پتہ نہیں کیسا ہوگا. یاد رکھیے کہ جب مسلمان اپنے کردار سے گندگی پھیلاتے ہیں, جب مسلمان اسلام پہ فالو نہیں کرتے, نتیجہ کیا ہوتا ہے کہ ایسے وقتوں میں پھر لوگ اللہ اور اس کے دین کے بارے میں بھی متنفر ہو جاتے ہیں. اور دوسرا ہے جو بندے سے ایمان کے بعد لیا جاتا ہے وہ کیا ہے, کہ وہ اب اللہ کے بندوں کے ساتھ انصاف سے جیے گا. ایک عہد اللہ کے بارے میں تھا اور دوسرا تقاضا انسانوں کے ساتھ ہے, یعنی میں انصاف کروں گا چاہے میرے اوپر ہو اس کا کوئی زد پڑے یا میرے گھر والوں پہ. وہ خواہشات کا بندہ نہیں رہتا, پھر وہ ایک پابند انسان بننے لگتا ہے. اور ایسا شخص بھی دوسروں کے لیے اتنا زیادہ آرام دہ اور اتنا زیادہ ہیلپ فل بن جاتا ہے کہ لوگ اس سے کبھی بھی کوئی خطرہ محسوس نہیں کرتے. آپ دیکھیے کہ مسلمان جب یہ دو چیزوں کو مان جاتا ہے تو اللہ تعالیٰ پھر خود بخود اس کے لیے راستے آسان کر دیتا ہے. ہم سب ضرور آج جا کے سوچیں کہ کیا میں ایمان کے عہد کے یہ دو تقاضے نبھا رہی ہوں, کیا میرا اللہ کے ساتھ یہ تعلق ہے کہ مجھے لوگ اللہ کے تعارف سے پہچانے یا میری ذات سے لوگ رب کو پہچانے, اور کیا میرا ان بندوں کے ساتھ انصاف کا معاملہ ہے, کہیں میں اپنے سے چھوٹوں پہ ظلم تو نہیں کرتی, کہیں میں کچھ لوگوں کے ساتھ اپنی زبان کی تیزی کی وجہ سے سبقت پا کے یہ تو نہیں محسوس کرتی کہ دیکھا میں کتنی کامیاب ہوں, دیکھو میں نے کیسے باتوں میں اتارا, دیکھو کیسے سبز باغ دکھائے. اس لیے کہ یہ سب کچھ کر کے ہم اگر دنیا میں کر بھی لیں گے, لیکن ایک وقت ایسا آئے گا کہ جب ہم اس دنیا سے گزر کر اگلی دنیا میں جائیں گے تو اللہ تعالیٰ نہ صرف یہ ہم سے پوچھے گا کہ بتاؤ تم نے میرے دین کے لیے کتنا سٹینڈ لیا, تم نے میرے دین کو کہاں پہ لوگوں کی نظروں میں خوبصورت بنا کے دکھایا, وہاں اللہ تعالیٰ یہ بھی پوچھے گا کہ بتاؤ میرے بندوں کے ساتھ تمہارا معاملہ کیسا تھا. وَلَقَدْ أَخَذَ اللَّهُ مِيثَاقَ بَنِي إِسْرَائِيلَ, اور اللہ تعالیٰ نے بنی اسرائیل سے عہد و پیمان لیا اور انہی میں سے 12 سردار ہم نے مقرر فرمائے, اور اللہ تعالیٰ نے فرما دیا یقیناً میں تمہارے ساتھ ہوں اگر تم نماز قائم کرو اور زکوٰۃ دیتے رہو گے اور میرے رسولوں کو مانتے رہو گے اور ان کی مدد کرتے رہو گے اور اللہ تعالیٰ کو بہتر قرض دیتے رہو گے, میں یقیناً تمہاری برائیاں تم سے دور رکھوں گا اور تمہیں ان جنتوں میں لے جاؤں گا جن کے نیچے چشمے بہ رہے ہیں. اب اس عہد و پیمان کے بعد تم میں سے جو بھی انکاری ہو جائے وہ یقیناً راہ راست سے بھٹک گیا. فبیمان نقدہم میثاقہم, پھر ان کی عہد شکنی کی وجہ سے ہم نے ان پر لعنت نازل فرما دی اور ان کے دل سخت کر دیے کہ وہ کلام کو اس کی جگہ سے بدل ڈالتے ہیں اور جو کچھ نصیحت انہیں کی گئی تھی اس کا بہت بڑا حصہ بھلا بیٹھے ہیں. ان کی ایک نہ ایک خیانت پر تجھے اطلاع ملتی رہے گی, ہاں تھوڑے سے ایسے نہیں ہیں, بس تو انہیں معاف کرتا جا اور درگزر کرتا رہے, بے شک اللہ تعالی احسان کرنے والوں سے محبت کرتا ہے. یہ تھی آیت نمبر 12 اور 13, 12 to 13. ان کا عنوان ہے اللہ کی مدد کا وعدہ مشروط ہے. بہت ہی خوبصورت آیات ہیں. ہم اکثر یہ شکوہ کرتے ہیں کہ ہمارے ملکوں میں اسلام کیوں نہیں آتا, یا ہمارے ملکوں میں اللہ کی مدد کیوں نہیں دکھتی, یا آج مسلمان کمزور کیوں ہے, تو اس کی وجہ بتا دی کہ کسی حکمران یا کسی حکومت یا کسی مسلمان ملک میں اللہ کی مدد آتی ہے, لیکن شرائط ہیں اس کی کچھ, جس میں پہلی شرط نمازوں کا قائم رکھنا, زکوٰۃ کا ادا کرنا, اللہ کے رسول پر ایمان لانا, ان کی مدد کرنا اور اللہ کو قرض حسنہ دینا ہے. اس کے بدلے میں اللہ تعالیٰ انسان کی برائیاں دور کر کے اس کو جنتوں میں داخل کریں گے. آج اگر ہم اس چیز کو دیکھیں اور تقابل کریں بنی اسرائیل سے, اللہ تعالیٰ نے اسی بات کا وعدہ بنی اسرائیل سے لیا تھا کہ تم اللہ کی پرستش کرو گے اور اللہ کے نام پہ لوگوں کو جوڑو گے, لیکن انہوں نے اپنے آپ کو 12 قبیلوں میں بانٹ لیا اور ہر قبیلہ جو تھا وہ اپنے آپ کو ایک الگ گروہ محسوس کرنے لگا. نتیجہ کیا ہوا کہ وہ پیغام جو ایک اللہ کے نام پر حضرت موسیٰ علیہ السلام کی زبان سے بنی اسرائیل کو دیا گیا تھا وہ 12 ٹکڑوں میں بٹ گیا. وہ 12 ٹکڑے جو تھے وہ ایک دوسرے سے الگ ہو کے اپنے آپ کو مکمل دین ثابت کرنے لگے. نتیجہ کیا ہوا کہ بنی اسرائیل کی وحدت ٹوٹ گئی اور اللہ تعالیٰ نے ان کی جو ہوا تھی وہ بکھیر دی. آج اگر امت مسلمہ کو دیکھیں تو کیا آج ہمارا یہ حال نہیں؟ کیا آج ہم نے بھی اپنے آپ کو چھوٹے چھوٹے ٹکڑوں میں نہیں بدل دیا؟ تو جب کوئی قوم اجتماعیت سے ہٹتی ہے, جب کسی قوم کے اندر اجتماعیت نہیں رہتی, تو نتیجہ کیا ہوتا ہے کہ پھر اللہ کی مدد کے وعدے ان سے چھٹ جاتے ہیں. اس کے بعد آپ دیکھیے کہ جو اعمال ہیں, اصل میں یہ اعمال جو ہیں یہ جنت میں جانے کے راستے کے مائلیج سٹونز ہیں. آپ جتنا کسی ملک کے اندر اسلام کا نظام قائم کرتے رہیں گے, وہاں لوگ توحید پہ ہوں گے, وہاں اجتماعی طور پہ نمازوں کا قیام ہوگا, وہاں سال کے بعد زکوٰۃ ادا کرنے کا اہتمام ہوگا, ایسے ملک پھر اللہ کی رحمتوں میں آنے لگیں گے. اور جن ملکوں میں حال یہ ہو جائے کہ بازار تو آباد, شیطان کی جگہیں تو آباد ہیں اور مسجدوں پہ دن بدن تالے پڑتے جائیں, اور جہاں دین کی بات کرنا اتنا مشکل کر دیا جائے, اس کے لیے تو آپ کو کتنے زیادہ اس کے لیے سرٹیفکیٹ اور کتنی اجازتیں لینی پڑیں, اور اس کے برعکس شیطان کی ہر نئے دن ایک نئی برانچ کھل جائے, تو آپ سوچئے پھر وہاں اللہ کی مدد کیسے آئے. اگر ہم چاہتے ہیں کہ ہمارے ملکوں میں یا مسلمان ملکوں کے اندر اللہ کی مدد آئے, تو اس کا طریقہ یہی ہے. फिर वही बात कहूंगी जो पीछे भी गुजर चुकी कि हम इसमें क्या करें, हम लोगों के अंदर शऊर बेदार करें, उनको एक अल्लाह होने की मार्फत दें। नमाजों का क्याम और रुकू और सजूद और इन सारी चीजों का दर्स दिया जा सकता है। अल्लाह के नबी ने पहले लोगों के दिल जीते थे, आपने पहले लोगों के दिलों के अंदर अल्लाह की मोहब्बत और तकवा डाला था। मदीना तो बाद में बना। अगर आप आज किसी मुल्क की आबादी चाहते हैं तो बिल्कुल सीरत में चले जाइए। 13 साल तक आपने ताल्लुक बिल्ला, ईमान बिल आखिरा और रसूल सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का सबक सिखाया। ये तीन मजमून जब रासिख हो गए, दिलों के अंदर तौहीद रासिख हो गई, अल्लाह के नबी को एक अमीर और एक मुंतजिम के नाते से लोगों ने मान लिया और उनको अपनी मौत का यकीन हुआ, फिर आप देखेंगे मदीना में आते सिर्फ अहकामात ही नाजिल हो रहे हैं। शराब हराम हो रही है, लोग हाथों से जाम तोड़ रहे हैं, मुंह को लगे हुए जो घूंट थे उनको फेंक रहे हैं, आए हुए बड़े बड़े कंसाइनमेंट जो वो उनको खत्म किया जा रहा है, सूद खत्म किया जा रहा है। कोई एक नहीं कहता वाए आओ क्या मुश्किल है, क्यों करो, इसलिए कि पहले जहन बने। आज भी यही काम होगा। जबरदस्ती किसी हुक्मरान ने अगर माजी में कभी हुकूमत में इस्लामी निफाज की बात भी की होगी, अगर आपको याद होगा तो क्या हुआ, हुकूमत ने सलात कमेटियां बनाई, लोग नमाज के वक्त में बाथरूमों में छुप गए। हुकूमत ने सिगरेट नोशी पे परहेज लगाया, लोगों ने बाथरूमों में जाके पीना शुरू कर दिया। हुकूमत ने अगर कहा कि भाई साल के बाद जो माल होगा बैंकों में उसकी ज़कात कटेगी, लोगों ने ऐन 10-11 महीने के बाद माल हाथों में निकाली, क्या हुआ, लोगों ने आपका मजाक उड़ाया। आपने जो शरीयत बिल बनाया उसका मजाक गैरों ने नहीं, अपनों ने उड़ाया। गलती कहाँ थी, कोशिश अच्छी थी, इखलास भी था, सिंसेरिटी भी थी, लेकिन गलती ये थी कि पहले लोगों के जहन तैयार नहीं किए, और जहन तैयार करने के लिए सिर्फ और सिर्फ अल्लाह का कलाम ही वो दवा है जो लोगों को देगा। अगर आज इस वक्त मुल्की सतह पे अगर लोगों को वाकई इस तरीके से माइल किया जाए कि वो घर घर में कुरान के छोटे छोटे ऐसे इंतजाम हों कि जहाँ से सच्ची और प्योर तालीमत हों, आज भी कुछ दिन दूर नहीं, चंद साल की बात है, हमारे मुल्कों की जमीनें भी सोना उगलेंगी और आसमान से रिस्क आएगा। शर्त यह है कि हम इसके लिए तैयार हो। وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى और जो अपने आप को नसरानी कहते हैं, हमने इनसे भी अहद पैमान लिया, इन्होंने भी इसका बड़ा हिस्सा फरामोश कर दिया जो इनको नसीहत की गई थी, तो हमने इनके आपस में बुग़्ज़ और अदावत डाल दी जो ता क़यामत रहेगी, और जो ये करते थे अनकरीब अल्लाह ताला इन्हें सब बता देगा। ये थी आयत नंबर 14। इसका उनवान क्या है, ज़वाल याफ्ता कौमों का विरसा। क्या है कि मुहकम दीन को छोड़कर क्यासी दीन की पैरवी। क्यास होता है इमेजिनेशन, यानी स्ट्रॉन्ग रिलीजन को छोड़कर इमेजिनरी दीन की पूजा करना। पिछली आयतों में हमने देखा कि बनी इसराइल यानी यहूद के जवाल की वजह बताई गई, इन आयत में क्रिश्चियन यानी नसारा के जवाल की वजह बताई गई। और जब भी किसी कौम पे जवाल आता है तो उसकी बड़ी वजह क्या होती है कि वो अहकामात जिस पे अमल करना होता है, वो चीज़ें जिसके अंदर अल्लाह ताला ने कुछ ऐसी बातें लिखी होती हैं कि जो दुनिया में भी कौमों को इज्जत दिलवाती हैं और आखिरत में भी अल्लाह ताला की मदद आए, वो उसको छोड़कर कुछ ऐसी चीज़ों से अपने आप को जोड़ने लगते हैं जिसका कोई अमल के साथ ताल्लुक नहीं। बस आप देखिए कि नसारा से जो गलती हुई वो क्या हुई कि उन्होंने अल्लाह ताला के हुक्म को छोड़कर हजरत ईसा अलैहिस्सलाम की ज़ात के बारे में कयास करने शुरू कर दिए। चूंकि इसका बाप नहीं है तो इसका मतलब यह कि फिर खुदा इसका बाप होगा, नऊज़ु बिल्लाह मिन ज़ालिक। चूंकि बीबी मरियम का कोई शौहर नहीं है तो इसका मतलब यह है कि फिर जरूर उन्होंने यूसुफ नज्जार से जिना ही किया होगा, नऊज़ु बिल्लाह मिन ज़ालिक। याद रखिए वो बात जो हमारे सामने रोजे रोशन की तरह आ जाए उसको मानना काफी है, उसके जरिए से आप जो काम कर सकते हैं वही सही होगा। और जो लोग कुछ ऐसी बातों के पीछे पड़ जाए कि जिसमें दीन में सिर्फ अपनी अकल और अपनी सोच को ही डाला जाए तो नतीजा क्या होता है, कैसी कौम फिर अल्लाह ताला के गजब का शिकार होती है। आज भी देखिए कि कितने लोग हैं जो हमारे मुल्कों में दीन के नाम पे एक मजबूत और एक मुहकम दीन फैला रहे हैं, कितने लोग हैं जो अल्लाह की तौहीद की बात करते हैं और उसकी तौहीद की मुख्तलिफ किस्में और शिर्क के चीजें जो उसको आम करते हैं। इसके बरक्स अमूमन हमारी फिक और हमारी दीनदारी कहाँ होती है, कुछ क्यासी बातों पर। बस आपको पता है कि हिस्ट्री में कैसा दौर गुजरा कि मुसलमानों के ऊपर इतना सख्त बवाल आया कि मुसलमानों की ईंट से ईंट बजा दी गई, और उस दौर के उलमा कराम की जो बहसें थी उसका मौजू क्या था कि क्या बुराक हलाल है कि हराम। कौन सा बुराक, जिस पे अल्लाह के नबी ने मेराज की रात सफर किया, क्या आपने कभी देखा, कभी इस मुल्क में देखा, कभी दुनिया के किसी मुल्क में आज आपने देखा? अब बुराक है ही नहीं, और आप सिर्फ इमेजिनेशंस के साथ उसके साथ तसव्वुर कर रहे हैं कि अब अगर वो होता तो क्या फिर हम उसको खाते कि ना खाते। ये है कौमों की तबाही और उनकी बर्बादी की बड़ी वजह कि जब वो चीज़ें जो उनके सामने मौजूद होती हैं उनको छोड़ के फिक अकल के नाम पर और फलसफे के नाम पर और कभी इंटेलेक्चुअल होने के नाम पर स्पोर्ट्स बातें की जाएँ। बस आज के दौर में ये बातें होती हैं कि अच्छा अगर कोई चांद पर चला जाए तो क्या वहाँ वजू करेगा कि तयम्मुम करेगा, अब आप बताइए क्या पहुंच गए? आप बताइए कितने लोग हैं जो वहां पहुंचेंगे और वहां जाके ये काम करेंगे? बात ये है कि जब अल्लाह का खौफ नहीं रहता, जब दीन की असल रूह बाकी नहीं रहती, तो लोग इसी किस्म की बातें करते हैं। हमारे लिए इसके अंदर अमल की बात ये है कि इस तरह की बातें जिसका कोई दीन में इतना ज्यादा दखल नहीं, उनको बुनियाद बना के दीन के बुनियादी कामों को छोड़ना नहीं, और इंशाअल्लाह ताला अपने लिए वही दीन अपनाना है जो अल्लाह ताला ने दिया। आज लोगों ने दीन का एक रूहानी एडिशन बनाया हुआ है, एक सियासी एडिशन है, कहीं कुछ कहीं कुछ, और हर चंद सालों के बाद आप एक नई सोच रखने वाले एक गिरोह को देखने लगते हैं। यही वजह है कि आज उम्मत मुस्लिमा असल बेसिक्स को तो जानती नहीं, और आप दूसरी चीजों में देखें तो उनका इल्म कितना ज्यादा होगा। अल्लाह ताला हमें अपनी इस्लाह की तौफीक अता फरमाए। या अहलल किताब कद जाकुम रसूलुना युबय्यिनु लकुम कसीरन मिम्मा कुंतुम तुख्फून मिनल किताब। अहले किताब, यकीनन तुम्हारे पास हमारा रसूल आ चुका, तुम्हारे सामने किताबुल्लाह की बकसरत ऐसी बातें जाहिर कर रहा है जिन्हें तुम छुपा रहे थे, और बहुत सी बातों से दरगुजर करता है। तुम्हारे पास अल्लाह ताला की तरफ से नूर और वाज़ह किताब आ चुकी है, जिसके जरिए से अल्लाह ताला इन्हें जो रज़ाए रब के दर पे हों सलामती की राहें बताता है, और अपनी तौफीक से अंधेरों से निकाल कर नूर की तरफ लाता है, और आहे रास्त की तरफ इनकी राहबरी करता है। लकद कफरल्लज़ीना क़ालू इन्नल्लाह हुवल मसीह इब्नु मरियम। यकीनन वो लोग काफिर हो गए जिन्होंने कहा कि अल्लाह ही मसीह इब्ने मरियम है। नऊज़ुबिल्लाह। आप इनसे कह दीजिए कि अगर अल्लाह ताला मसीह बिन मरियम और इसकी वालदा और रूए जमीन के सब लोगों को हलाक कर देना चाहे तो कौन है जो अल्लाह ताला पर कुछ भी इख्तियार रखता हो? आसमानों और जमीन और दोनों के दरमियान का कुल मुल्क अल्लाह ताला ही का है, वो जो चाहता है पैदा करता है, और अल्लाह ताला हर चीज पर कादिर है। इन आयत का टॉपिक है अहले किताब की दो गलतियां। अल्लाह ताला ने अहले किताब को जो दीन दिया उसमें उन्होंने दो गलतियां की। पहली गलती उनकी क्या थी कि अब उनको निजात के लिए किसी और पैगंबर की जरूरत नहीं, लिहाजा उन्होंने किसी दूसरे दीन को सुनने या देखने या उससे फायदा उठाने से अपने आप को बंद कर लिया था। और दूसरी गलती उनकी क्या थी कि उन्होंने दीन के नाम पर खुद पर ऐसी पाबंदियां लगा ली थी, ऐसी चीजें उनके सामने आ गई थी कि जिसकी वजह से उनका दीन जो था वो एक फिकही दीन बन गया। उनके उलमा और उनके फकीहों ने ऐसी मुंशगाफियां की, ऐसे ऐसे फतवे दिए कि ऐसे लगने लगा कि जैसे असल दीन यही हो गया। जब उन्होंने अपने दीन में तब्दीलियां की तो अल्लाह ताला ने तजदीद दीन के लिए कुरान पाक की नेमत उनकी तरफ भेजी, जो हकीकत में अल्लाह ताला का वो कलाम था, और अल्लाह ताला ने एक नूर भेजा कि वो अंधेरे जिसके अंदर बनी इसराइल और अहले किताब दाखिल हो चुके थे उसको इस कुरान के नूर और उसकी रोशनी के जरिए से खत्म किया जा सके। वो लोग जो खुशफहमियों की जन्नत में बसने लगे थे अल्लाह ताला ने इस कुरान के जरिए उनको असल तालीमात बता दी। ये बिल्कुल ऐसी है कि जैसे कोई नजरिया अपनी मौत आप मरने के काबिल हो जाए, और ऐसे लोग जब अल्लाह ताला के हुक्म से किसी ऐसी चीज की तरफ रहनुमाई कर दी जाए कि जिसकी वजह से वाकई लोग असल पे आने लगे। कई लोग ऐसे होते हैं कि जो पुरानी तालीमात पुरानी रिवायात से अपने आप को जोड़े रखते हैं, नतीजा क्या होता है कि उनकी जिंदगी अंधेरों में भटकती है। इन आयात में अगर आप देखें तो अल्लाह ताला ने कलाम मजीद को एक नूर कहा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपने आमाल के एतबार से नूर थे। आपने लोगों को अपनी अमली जिंदगी से वो रोशनी दिखाई कि अगर आज कोई सिर्फ अल्लाह के नबी की जिंदगी को फॉलो करता रहे तो उसकी जिंदगी के अंदर रोशनियां आ सकती हैं। अल्लाह ताला ने यहाँ नूर की बात की, अल्लाह खुद नूर है। अल्लाह नूर समावाती वलर्द, जो लोग अल्लाह ताला के इस नूर से हिस्सा पाना चाहें उनको अल्लाह के नबी की जिंदगी को अपनी जिंदगी में एक लाहे अमल की तरह और एक अल्लाह के नबी सल्लम की जिंदगी को एक रोल मॉडल की तरह लेना होगा, और इस किताब की रोशनी को अपनी जिंदगी में लाना होगा। अंधेरों को जुलुमात कहा गया जो जमा में है, हक एक होता है, बातिल बहुत सारे होते हैं। कुरान के मुकाबले में जितने इज्म पेश करेंगे वो सब बातिल है, वो सब नजरियात झूठे हैं। जिसको अल्लाह ताला को एक मानना होगा वो खुद ब खुद इंशाअल्लाह ताला ऐसे तरीके से जिंदगी बसर करना चाहेगा कि जिसके नतीजे में अल्लाह ताला खुद उसके लिए रास्ते आसान कर देगा। फिर यहाँ देखिए कितने वाज़े तरीके से अल्लाह ताला ने बनी इसराइल के इन अकायद को कि जो ये कहते हैं कि हजरत ईसा खुदा हैं, आज भी बनी इसराइल का एक सेक्ट ऐसा है कि जो हजरत ईसा को खुदा कहते हैं उनको काफिर कहा। अल्लाह ताला उनको काफिर कह रहे हैं, हमें कहने की जरूरत नहीं। लेकिन इसी कुरान में आगे आप देखेंगे सूरह मायदा में ही ट्रिनिटी यानी तस्लीस के अकीदे का भी रद्द पेश किया गया। तो होता यही है कि जब लोग अल्लाह ताला के कलाम से दूर होने लगते हैं اور اپنی خواہشوں کی پیروی کرنے لگتے ہیں تو پھر وہ جدھر مرضی چلے جائیں اس سے پھر کوئی زیادہ فرق نہیں پڑتا۔ ایک دفعہ آپ سیدھا راستہ چھوڑ دیں پھر آپ کہاں بھٹکیں اس سے کوئی بڑا فرق نہیں پڑتا۔ ہاں یہ حقیقت ہوتی ہے کہ آپ سیدھے راستے کو چھوڑ چکے ہیں۔ ہم مسلمانوں کو بھی آج دیکھنا چاہیے، انہوں نے تو حضرت عیسیٰ علیہ السلام کی ذات کے بارے میں غلو کیا اور انہوں نے حضرت عیسیٰ علیہ السلام کی ذات کو ایک ایسا مہمہ بنا دیا کہ آج تک اس کو خود نہیں کھول سکے۔ آج ہم نے اللہ کے نبی کی ذات کو کیا کیا؟ کیا آج ہم نے اللہ کے نبی کے مقام کو گھٹا اور بڑھا نہیں دیا؟ اس کے بعد چلیے، کیا ہم نے امتیوں میں سے کچھ امتیوں کا مقام اس حد تک نہیں بڑھا دیا کہ نعوذ باللہ ہمارے خیال میں رسول ان کو ہونا چاہیے تھا؟ تو لہٰذا ضرورت ہے اس بات کی کہ لوگوں کو اللہ کے کلام کے نور سے جوڑا جائے۔ جتنا آپ کی زندگی میں یہ نور آئے گا، جتنی یہ روشنی آئے گی، اتنا ہی انشاءاللہ تعالی آپ اپنی زندگی کے اندر آسانیاں محسوس کریں گے۔ اور وہ لوگ جو آج دنیا میں نفس کے اندھیروں کے پیچھے جی رہے ہیں، آپ کو ان پہ رحم آئے گا؟ کیا آپ کو ان لوگوں پہ رحم نہیں آتا جو خوشی کی تلاش میں کہاں پھر رہے ہیں؟ کبھی وہ انٹرٹینمنٹ کے نام پہ اپنے آپ کو مشغول کرتے ہیں، اپنے وقت کو سپینڈ کرنے کے لیے بازاروں کی زینت بن جاتے ہیں۔ جب آپ اللہ کے کلام کی محفل میں ہوتے ہیں، کیا آپ اس وقت جو سچی خوشی محسوس کرتے ہیں، کیا دنیا کی کسی اور کاموں کے اندر آپ کو وہ محسوس ہوتی ہے؟ کبھی بھی نہیں ہوتی ہوگی۔ تو اللہ سے دعا کرتے ہیں کہ ہمیں قرآن کے نور سے جوڑ دے اور یہ نور کبھی ہماری زندگیوں سے نہ جائے۔ وکالت الیہود والنصارا، یہود و نصارہ کہتے ہیں کہ ہم اللہ کے بیٹے اور اس کے دوست ہیں۔ آپ کہہ دیجئے، پھر تمہیں تمہارے گناہوں کے باعث اللہ تعالیٰ سزا کیوں دیتا ہے؟ نہیں، بلکہ تم بھی اس کی مخلوق میں سے ایک انسان ہو۔ وہ جسے چاہتا ہے بخش دیتا ہے اور جسے چاہتا ہے عذاب کرتا ہے۔ زمین و آسمان اور ان کے درمیان کی ہر چیز اللہ کی ملکیت ہے اور اسی کی طرف لوٹنا ہے۔ یا اہل الکتاب، اہل کتاب، بالیقین ہمارا رسول تمہارے پاس رسولوں کی آمد کے ایک وقفے کے بعد آ پہنچا ہے، جو تمہارے لیے صاف صاف بیان کر رہا ہے تاکہ تمہاری یہ بات نہ رہ جائے کہ ہمارے پاس تو کوئی بھلائی برائی سنانے والا آیا ہی نہیں، بس اب تو یقیناً خوشخبری سنانے والا اور آگاہ کرنے والا آ پہنچا اور اللہ تعالیٰ ہر چیز پر قادر ہے۔ یہ تھی آیت نمبر 18 اور 19، 18-19، ان کا عنوان ہے پہلے لوگوں کو جو چیز عمل سے ملی تھی بعد والوں نے اسے خوش فہمیوں سے لینا چاہا۔ ان آیات میں ہم نے بنی اسرائیل کے دونوں گروہوں کی خوش فہمیاں دیکھیں۔ یہود کہتے تھے کہ ہم اللہ کے پیارے ہیں، وی آر چوزن پیپل۔ کیوں؟ کہ اللہ نے ہماری طرف بہت سارے نبیوں کو بھیجا اور ہم کئی سالوں سے دنیا میں اس کام کو کر رہے ہیں اور اس طرح اللہ تعالیٰ نے ہمیں پسند کر لیا۔ اس کے برعکس نصارہ کیا کہتے تھے؟ کہ اللہ نے اپنا اکلوتا بیٹا ہماری طرف بھیج دیا اور وہ ہمارے سارے گناہوں کو معاف کرانے کے لیے سولی پر چڑھ چکا۔ یہ دو ایسی باتیں تھیں کہ جس کا تعلق اللہ کے قانون سے نہیں تھا، ہاں خوش فہمیوں سے تھا۔ جب اللہ تعالیٰ کسی قوم کے اوپر کوئی پیغمبر کو بھیجے یا کوئی کتاب بھیجے، وہ لوگ جو اس کو ماننے لگتے تو اللہ کی نعمتیں ان پر آتی ہیں اور اللہ تعالیٰ پھر مخالفوں کے مقابلے میں ایسے لوگوں کی خوب مدد کرتا ہے، ان کو زمین پہ اقتدار دیتا ہے، ان کے گناہوں کو معاف کرتا ہے، ان کو جنت عطا کرتا ہے۔ شروع شروع میں جب کوئی کتاب نازل ہوتی ہے تو لوگ ان وعدوں پہ عمل کے ذریعے حاصل کرنا چاہتے ہیں ان نعمتوں کو، اللہ تعالیٰ پھر ان پہ خوب نعمتیں برساتا ہے، لیکن بعد کی نسلوں کے ساتھ معاملہ کیا ہوتا ہے کہ وہ اس کو ایک قومی معاملہ سمجھ لیتے ہیں، وہ اس کو ایک گروہی معاملہ سمجھ لیتے ہیں، اور اس طرح پہلے لوگوں کو جو چیز عمل سے ملتی تھی، بعد والے لوگ اس کو قومی اور نسلی تعلق کی بنا پر اپنے آپ کو اس کا حقدار سمجھ لیتے ہیں۔ اللہ تعالیٰ ایسے لوگوں کی غلط فہمی کو دور کرتا ہے، جو عمل کرے گا اس کو ملے گا۔ یاد رکھیے کہ کل اللہ کے ہاں بندے کا حساب جو ہے وہ قومی سطح پہ نہیں ہونا، انفرادی سطح پہ ہونا۔ آج کوئی اس لیے بخشے نے جانے کی بات کرے کہ میں سید خاندان سے ہوں، کوئی اس لیے اپنے آپ کو کہے کہ میری پشت جو ہے فلاں بزرگ سے ملتی ہے، کوئی اس لیے کہے کہ میری پشت کے پیچھے 70 حافظ قرآن ہے یا میری فلاں نیک عالم دین سے پشت ملتی ہے، تو ایسا نہیں۔ ہاں انہوں نے نیکی کی، انہوں نے کوشش کی، اگر ان کو اللہ نے اعلیٰ مقام دیا تو آپ کو بھی وہ مقام اسی طریقے سے ملے گا جیسے ان کو ملا۔ آپ کسی کو حافظ قرآن بنا کے آپ کہیں کہ اب بیٹا تو میرے لیے سفارش کر دینا اور میں جو ہوں اب بازار میں جا رہی ہوں، تم جاؤ مسجد میں اور میں سنما میں جا رہی ہوں، ایسی ماں کو نہیں بخشایا جائے گا۔ انسان خود کوشش کرتا ہے، جب بندہ خود اپنے آپ کو اللہ کی نظروں میں پیارا بنا لیتا ہے پھر اللہ سبحانہ تعالیٰ اس کو بھی چن لیتے ہیں۔ تو ہمارے لیے عمل کی بات کیا ہے کہ بجائے اس بات کی کوشش کرنے کے اس کے کہ ہمارے لیے کچھ ایسا معاملہ ہو، اچھا کوئی جنت مل جائے، کوئی کسی کا پلو پکڑ لیں، کسی کا دامن پکڑ لیں، تو یاد رکھیے عمل سے زندگی بنتی ہے جنت بھی جہنم بھی۔ یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری، اور جنت کسی کا نسلی وطن نہیں، جنت اللہ کا گھر ہے، اللہ تعالیٰ انہی کو اس میں ڈالے گا جو ڈیزرو کریں گے۔ دنیا میں آپ کسی ملک میں جائیں اور وہاں جا کے یہ کہنے شروع کر دیں، مثال دوں گی ذرا آپ اس کو اپنے ساتھ سوچتے جائیے اور ان شاء اللہ تعالیٰ یہ چیز آپ کے ذہن کو کھولے گی۔ آپ کسی بھی ملک میں جانا چاہتے ہیں، مثال لے لیں آپ کو امریکہ جانا ہے، آپ کے پاس امریکہ کا ویزا نہیں ہے، آپ کے پاس وہاں کا پاسپورٹ نہیں ہے، खैर आप किसी तरह टिकट ले दे के पहुंच गए। अव्वल तो आपको टिकट इश्यू नहीं करेंगे, वो कहेंगे कि किधर जा रहे हैं आप, उस मुल्क का आपके पास वीजा है, कुछ नहीं है। लेकिन बिल फर्ज कोई पहुंच जाए, अब इमिग्रेशन पे आप जाएं और वो कहे जी कि क्या आपके पास वीजा है, तो आप कहें नहीं मेरे बाप के पास था। क्या जी आपके पास अमेरिका का पासपोर्ट है? नहीं वो मेरे दादा के पास था। अच्छा जी आप बताइए कि आपने यहाँ आने के लिए कोई पेपर वर्क फिल आउट किया? नहीं वो मेरी बीवी ने कर लिया था। बस मुझे जाने दें, क्या करेंगे? मेरा हाल है कि पुलिस को बुला लेंगे। आप कहेंगे आप इस मुल्क में ना जाएं, आप इस जेल में बैठे, कहीं चले जाएं, आप किसी मेडिकल कॉलेज में दाखिला लेने जाएं, आप अपना पेपर वर्क ना करें और आपके हाँ वो मेरे खानदान के 10 लोग आपके पास पढ़ रहे हैं, क्या मुझे नहीं तुम आने दोगे? दुनिया में कहीं ऐसा नहीं होता, एक छोटे से छोटे इदारे में आपको दाखिला नहीं मिल सकता। वो किक आउट करेंगे, वो कहेंगे आपका अपना कार्ड दिखाइए, क्या आपका साइन इन है, क्या आपका रजिस्ट्रेशन है। जब हम खुद दुनिया में ये बात देखते हैं तो क्या जन्नत में हम जबरदस्ती पहुंच जाएंगे? लेकिन बात यह है कि दुनिया में बास जगह बेइंसाफी होता हम देखते हैं, दुनिया में हम देखते हैं कि रिश्वत चलती है और वो लोग जो मुस्तक नहीं होते वो भी ऐसी बुलंद जगहों पर पहुंच जाते हैं, और हम दुनिया में जब देखते हैं कि माल और ओहदे से कुछ काम हो जाते हैं तो यही गुमान यही गलत फहमी फिर हमें जन्नत के बारे में होने लगती है कि जहां दुनिया में हम काम पैसे से निकलवा लेते हैं देखना वहां भी निकलेंगे, यहां दुनिया में ओहदे से काम निकाल लेंगे वहां भी निकलेंगे, और ऐसे लोग फिर दुनिया के अंदर भी लोगों को परेशान करते हैं और आखिरत में भी। ऐसी ही कुछ नेकियां उन्होंने सोची हुई है। कोई एक साथी थी और वो बताने लगी कि उनके हस्बैंड जो है वो महकमा तालीम के अंदर है और बड़ी आला पोस्ट पे है। अब वो लोग जो है वो मेरिट की बुनियाद पे किसी मेडिकल कॉलेज या किसी बड़े कॉलेज में दाखिले देते हैं, तो कहने लगे कि इसी तरह किसी केस चल रहा था, वो मेरिट से लो थी, उन्होंने उसको रिजेक्ट कर दिया। फिर कहती हूँ कि उनके घर में फोन आया किसी वजीर की, वो बेटी थी या फलान थी या सो ऑन, यानी कहती उनको धमकियां मिली कि आप इसको दाखिला दें, हम आपको कह रहे हैं। इनका मैं नहीं दूंगा इनको। फिर यानी इतनी ज्यादा तकलीफें उन्होंने इस बात पे दी कि आप कौन होते हैं मेरी बेटी को दाखला ना मिले इस कॉलेज में। उन्होंने कहा मिलेगा, शर्त यह है कि वो डिजर्व करे, और इस तरह वो कितनी मुश्किल का शिकार हुए। यानी कहने का मकसद क्या है कि जब दुनिया में धौंस और धांधली से हम अपने काम कराने के आदी हो जाते हैं तो हम यही चीज अल्लाह की जन्नत के बारे में सोच लेते हैं, तो याद रखिये कि ये ऐसा नहीं होगा। हर बंदे को अपने आमाल के जरिए ही जन्नत मिलेगी, कोशिश शर्त है, फिर अल्लाह ताला उसमें बरकत देने वाला है। लेकिन अगर सिर्फ दूसरों की नीयत पे हम कुछ किए बगैर वहां जाए तो फिर वही वक्त याद कर लीजिए कि जब किसी को इमिग्रेशन से वापस भेजा जाए। अल्लाह ताला उस दिन की रुसवाइयों से महफूज रखे। वइस काल मूसा लिकौमिही या कौम इज़कुरू नेमतल्लाहि अलैकुम, और याद करो कि मूसा अलैहिस्सलाम ने अपनी कौम से कहा, ए मेरी कौम के लोगों अल्लाह के एहसान को याद करो कि इसने तुम में से पैगंबर बनाए और तुम्हें बादशाह बना दिया और तुम्हें वो दिया जो तमाम आलम में किसी को नहीं दिया। ए मेरी कौम वालो इस मुकद्दस जमीन में दाखिल हो जाओ जो अल्लाह ने तुम्हारे नाम लिख दी है और अपनी पुश्त के बल रूगरदानी न करो कि फिर नुकसान में जा पड़ो। उन्होंने जवाब दिया, ए मूसा वहां तो जोरावर सरकश है और जब तक वो वहां से निकल ना जाए हम तो हरगिज वहां ना जाएंगे, अगर वो वहां से निकल जाएं तो हम वहां से बखुशी निकल जाएंगे। दो शख्सों ने जो अल्लाह से डरने वाले लोगों में से थे जिन पर अल्लाह का फजल था कहा कि तुम इनके पास दरवाजे में तो पहुंच जाओ, दरवाजे में कदम रखते ही यकीनन तुम गालिब हो जाओगे और अगर तुम मोमिन हो तो तुम्हें अल्लाह ही पर भरोसा रखना चाहिए। कौम ने जवाब दिया, है मूसा जब तक वो वहां है तब तक हम हरगिज वहां न जाएंगे, इसलिए तुम और तुम्हारा परवरदिगार जाकर दोनों ही लड़ भिड़ लो, हम यहीं बैठे हुए हैं। ये थी आयत नंबर 20 से 24। इसका उनवान है अल्लाह का खौफ बहुत बड़ा इनाम है। इन आयात को पढ़ते हुए तो मुझे आज की उम्मत मुस्लिमा का एक जुमला याद आ रहा था जो हम अक्सर बोलते हैं, अल्लाह खुद ही कर लेगा, अल्लाह करेगा, बस देखना अल्लाह खुद ही ये काम कर लेगा। हुआ क्या था कि तारीख में पीछे हम बनी इसराइल के हालात पढ़ चुके कि जब मूसा अलैहिस्सलाम के जरिए से बनी इसराइल को निजात मिली, फिरौन डूब गया, तो उस वक्त अगला गोल जो था वो मुल्क शाम था क्योंकि यही उनकी मदर लैंड थी। उसके अंदर इमालका नाम की कौम काबिज हो चुकी थी। मूसा अलैहिस्सलाम के जरिए से ये हुक्म दिया गया कि तुम चलो हाथ उठाओ, तलवारें उठाओ, जिहाद करो, मदद और फतह तुम्हारी होगी। लेकिन ये इतने ढीले हो चुके थे, इन्होंने कहा कि देखो हम तो यहाँ बैठे हैं, इन्ना हा हुना कायदून, तुम जाओ और तुम्हारा रब जाके लड़ ले और जब वो जगह फतह हो जाएगी ना हमें आके बताना, हम चले जाएंगे। ये वही जुमला है जो आज की उम्मत मुस्लिमा दिन में कई बार बोलती है, अल्लाह खुद ही कर ले, ये अल्लाह के काम है तो खुद ही कर। यानी बाज दफा आप देखिए कि जुबान से ये बात की जाती है, बाज दफा ये बात जो इंसान अपने अमल से करता है। ایسے لوگوں کو پھر اللہ نے کیا سزا دی کہ کام پہ بیٹھے ہی رہو تو 40 سال تک وادی یتیم میں بٹھائے رکھا، تھکے کھاتے رہے، وہاں کی گرمی، وہاں کی پیاس، وہاں کی تکن، اور ان کو کہا کہ تم نہیں جاتے، ہمت نہیں کرتے، تو جاؤ پھر تم یہاں بیٹھے رہو. اس اندھیروں کے دور میں بھی دو لوگ ایسے تھے کہ جن کے دلوں میں اللہ نے اپنا خوف بھرا ہوا تھا، انہوں نے لوگوں کے جذبات کو موٹیویٹ کیا اور ان کو دعوت دی کہ اٹھو، کوشش تو کرو، ہمت تو کرو. اصل میں یہاں ایک پیغام ہے، اور وہ کیا کہ جب اللہ تعالیٰ کسی گروہ کو اپنے پیغام کے لیے چن لیتا ہے، پھر اگر اس گروہ کے اندر اللہ کا نبی اور اس کی کتاب آئے اور لوگ اس کے اوپر عمل نہ کریں اور اپنے آپ کو سست کر کے صرف اس دنیا دنی کے لیے بٹھا لیں، تو ایسے لوگوں کو پھر اللہ تعالیٰ ان کو وہ منزل نہیں دیتا. ایسے لوگوں کی مدد اللہ تعالیٰ کی طرف سے نہیں آتی. اللہ تعالیٰ کیا چاہتے ہیں کہ کوئی شخص جس کو اللہ تعالیٰ دنیا میں اپنے دین کے لیے چنے، پھر وہ اللہ کے دین کی نمائندگی کرے، اور ایسا شخص پھر جب دنیا میں اللہ کے نام کا جھنڈا لے کے اٹھتا ہے تو صرف تلوار اٹھانے کی ضرورت ہوتی ہے، مدد اللہ کی طرف سے آتی ہے. یاد رکھیے کہ انسان صرف کوشش کرتا ہے، اللہ تعالیٰ بندے سے یہ دیکھنا چاہتا ہے کہ یہ کوشش کتنی کرتا ہے. اس کے بعد مدد، نصر، نصرت اور فتح وہ اللہ کے حکم سے ہوتی ہے. آج کے دور میں مسلمانوں پہ اگر ایک نگاہ ڈالیں تو مجھے ایسے لگتا ہے کہ بنی اسرائیل کے وادی عتیق کے 40 سالوں سے کچھ مختلف حالت ہماری بھی نہیں ہے. وہ بھی اسی سزا کے بھگتنے کے لیے تیار تھے کہ جو انہوں نے اللہ کے دیے ہوئے پیغام کو نہ پھیلانے یا اللہ کے وعدوں کو پورا نہ ہوتا دیکھنے کی طرح سے کی، یعنی انہوں نے جہاد کا انکار کیا تھا، ان کے اندر ہمت ختم ہو گئی، سستی ہو گئی. آج دیکھا جائے تو ہمارا بھی کیا یہی حال نہیں؟ علامہ اقبال کا غالباً شعر ہے نا کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر. آج ہمارا بھی حال یہی ہے کہ آزادی تو لے لی لیکن ذہن آزاد نہیں ہوئے. آج ہم اپنے آپ کو ایک زمین کے الگ ٹکڑے میں تو رکھتے ہیں، 60-70 سال ہو گئے، آج تک اپنا قانون نہیں بنا. کیا اس وقت اللہ کو غیرت نہ آتی ہوگی جب ہمارے مسلمان ملکوں میں سے پھر اس وقت پھر برٹش قانون کے مطابق فیصلے کیے جائیں؟ جو قوم 40-50-60 سال کے اندر اپنا قانون نہ بنائے وہ قانون کو منوائے گی کب؟ سوچنے کی بات ہے. کل تک تو ان کے محکوم تھے کہ ان کو ہمیں کچھ دینا لینا پڑتا تھا، آج تو ذہنی غلامی اتنی ہے کہ ہم ان کے طور طریقوں کو اپنے گھروں میں بیٹھ کے اپناتے. آج ہم گھر بیٹھے ان سے ڈرتے ہیں. آج ان کو کچھ نہ بھی کرنا پڑے تو وہ خوش ہیں اس بات کے کہ ہم نے ان کو سست کر دیا. اننا خاہنا قاعدون، یہ جو باتیں ہیں یہ بڑی قابل غور ہیں. امت جب بیٹھ جاتی ہے کھڑے ہونے کی بجائے تو ان کا نصیب سو جاتا ہے. آج امت سو رہی ہے. آج امت کے ہاتھوں میں اپنی ذات کا فکر تو ہے، ان کے ہاتھوں میں اپنے نام کے جھنڈے تو پکڑے ہوں گے لیکن اللہ کے نہیں ہوں گے. یاد رکھیے ایسے دور بنی اسرائیل کے اگر 40 سالہ دور کو آج ہم ان کے زوال کے دور پہ پڑھ رہے ہیں تو ذرا سوچئے کہ کل اگر ہسٹری لکھی جائے، آنے والے دور کو سوچئے، اگلی 100 سال کے بعد جب تاریخ لکھی جائے گی تو یہ 19 کے جو ایئرز جو آج ہماری زندگی میں چل رہے ہیں یہ امت مسلمہ کے کون سے دور ہوں گے؟ یہ زوال کا دور ہوگا، یہ اندھیروں کا دور تھا. جب ہماری نسلیں کہیں سے کہیں جا کے پڑھیں گی ہسٹری کو تو وہ بتائیں گی کہ اس وقت مسلمان کتنے سست ہو چکے تھے، ان کو دنیا کتنی پیاری ہو چکی تھی، کتنا ڈر بیٹھ گیا تھا ان کے دلوں دنیاوی خداؤں کا اور اللہ کے ڈر سے بے خوف ہو گئے. تاریخ ہمیشہ اپنے آپ کو دہراتی ہے، ہسٹری ریپیٹس، اپنے آپ کو ہسٹری ریپیٹ کرتی ہے. اسی طرح اب اس وقت ہمارے لیے کام کیا ہے کہ اٹھنا پڑے گا، ہمیں پچھلی کوتاہیوں اور غلطیوں کی معافی مانگنی پڑے گی. اور میں سوچتی ہوں کہ غلطی کہاں ہوئی. ہم لوگوں کی یہ جو جنریشن اس وقت چل رہی، اس سے پچھلی جنریشن جو تھی اس کی خطا تھی. اس وقت وہ طبقہ جو ماں باپ کے روپ میں ہے، میں یہ کہوں گی کہ جیسے 40-50 سال کی ایج کے جو خواتین اور حضرات ہیں اس وقت، ان سے غلطی ہوئی اور ان کے بیسیکلی ماں باپ سے غلطی ہوئی. ان کو نماز روزہ تو سکھا دیا، ان کو مسجد لے گئے لیکن دین کی وہ خو نہیں دی. پاکستان بن گیا تھا لیکن اس کے باوجود وہ قربانی کا جذبہ اور وہ اللہ کی مدد کے آنے کے جو طریقے ہوتے ہیں وہ نہیں سکھائے. اس کی وجہ سے اس وقت جو موسٹلی لوگ پیرنٹس کے طور پہ آپ کو دنیا میں دکھتے ہیں، آپ دیکھیے کہ وہ غافل ہے. انہوں نے بچوں کی صحیح تربیت نہیں کی. میں نے جہاں بھی کہیں قرآن کی بات کی تو جو 30-40-35 سال کی خواتین ہیں تو وہ عموماً یہ کہتی ہیں کہ یہ باتیں ہمارے ماں باپ نے ہمیں کیوں نہیں بتائیں. انہوں نے ہمیں نماز تو سکھائی لیکن یہ نہیں بتایا کہ نماز کیوں پڑھو. اور اب نتیجہ کیا ہوا کہ وہ جو 30s اور 40s والا جو بیج اس وقت چل رہا ہے، جب ان کو دین کی اصل روح نہیں ملی انہوں نے اپنے بچوں کے ساتھ وہی معاملہ کیا. اس وقت یہ سیکنڈ جنریشن چل رہی ہے جو اس مشکل کا شکار ہے اور اس وقت ضرورت ہے کہ ہم سب کو سنبھلنے کی. یقین کریں کہ ماضی کی غلطیوں کو دہرانے کی ضرورت نہیں ہوتی. اپنے بزرگوں کو برا بھلا کہنے سے کبھی حالات نہیں بدلتے. ہاں، جو ہمارے ماں باپ نے اگر غلطی کی تو ہم وہ غلطی نہ کریں. ایک طریقہ یہ ہوتا ہے کہ ہاں مجھے کسی نے نہیں بتایا، میں بھی نہیں بتاتی. مثلا جیسے کوئی عورت ہوتی ہے نا، جب بہو بن کے آتی ہے تو اس پہ کچھ ظلم ہوتا ہے بالفرض. تو ایک روش کیا ہوتی ہے کہ جب وہ اس کی کوئی بہو آئے گی نا تو وہ بھی ظلم کرے گی. وہ کہے گی ہاں میری ساس نے میرے ساتھ ایسا کیا، میں اس کے ساتھ کروں گی. اور ایک عقل مند عورت کیا ہوتی ہے، وہ کہتی نہیں جو میرے ساتھ ہوا تھا میں وہ تمہارے ساتھ نہیں کروں گی. اس وقت یہ دوسرے کردار کی ضرورت ہے. یقین کرے جتنے لوگ ہم یہاں بیٹھے ہیں، صرف اگر ہم یہاں یہ نیت لے کے بیٹھے نا کہ بس اب میں نے اپنی غفلت کو دور کرنا ہے، کوئی بات نہیں. اگر میرے ماں باپ نے مجھے دین کی روحانیت نہیں دی، انہوں نے میرے ناظرہ پڑھنے پہ اتنا غور دیا لیکن میرے لفظی ترجمے پہ غور نہیں کروایا، انہوں نے مجھے نماز سکھائی سکھائی لیکن اس کا ترجمہ نہیں سکھایا، لیکن اب میں نے یہ غلطی نہیں دہرانی۔ اٹس ناٹ ٹو لیٹ، ابھی کچھ نہیں بگڑا۔ اگر ہم زندہ ہیں، آج اگر ہم کنفیس کریں، آج اگر ہم اس چیز کا یقین کریں کہ واقعی وی ور رانگ اور اسٹل وی آر رانگ، اور ہمیں اپنے آپ کو ٹھیک کرنا ہے۔ یقین کریں، وہ چھوٹے بچے جو آپ سے ویڈیو سینٹرز پہ جانے کے مطالبے کرتے ہیں، جو آپ سے کارٹونز چلوانے کے مطالبے کرتے ہیں، وہ آپ کے ساتھ انگلی پکڑ کے مسجدوں میں جائیں گے، وہ دینی اداروں میں جائیں گے۔ صرف شعور کی ضرورت ہے، اور رمضان ہر سال اسی شعور کو بیدار کروانے کے لیے آتا ہے۔ مت ماضی کو برا کہیں، مت کہیں پچھلوں کو کچھ، کسی کو کچھ نہ کہیں، ان کو معاف کریں، ان کے لیے دعائیں کریں، اور اپنے لیے کچھ ایسے حالات پیدا کریں کہ ہماری نسلیں بعد میں ہمارے لیے اچھی دعا کریں۔ ورنہ آج جس طرح ہم اپنے بڑوں کو کوسیں گے، کل ہمارے چھوٹے ہمیں کوسیں گے، اور وہ تو پھر بہت ہی بڑا ہوگا۔ اللہ تعالی ہم سب پہ رحم فرمائے۔